श्रोताहरू, नेपालमा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको भोलिपल्ट प्रधानमन्त्री केपी ओली विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। प्रस्तावमा काङ्ग्रेसका 207, माओवादी केन्द्रका 70 र नेकपा संयुक्तका 3 गरी 280 सांसदको हस्ताक्षर रहेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिएका थिए। अविश्वासको प्रस्ताव दर्ता गराउन भावी प्रधानमन्त्रीको दावेदारका रूपमा हेरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयं पनि आफ्नो दल र काङ्ग्रेसका सांसदहरूसहित संसद पुगेका थिए। संसद नियमावलीमा अविश्वासको प्रस्तावमाथि छलफल हुनु 7 पूर्व नै दर्ता गराउनुपर्ने व्यवस्था रहेको छ। यस विकसित घटनाक्रमपछि प्रधानमन्त्रीले अन्य सत्ता साझेदार दलसँग बैठक गरेका थिए। छिटो छिटो सरकार फेरिने लामो परम्परालाई निरन्तरता दिने गरी आफू सामेल सरकार विस्थापित गर्न कम्मर कसेको माओवादी केन्द्रले प्रधानमन्त्री ओलीमाथि वैशाख 23 गतेदेखि नै लिखित सहमति पालना नगरेको आरोप लगाउँदै आएको थियो। तर माओवादी केन्द्रको निर्णय देशको निम्ति दुर्भाग्यपूर्ण भएको एमालेको टिप्पणी छ। उता पार्टीको निर्णय सुनाउँदै माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले भने अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन काङ्ग्रेसको लिखित समर्थन पाएको बताएका छन्। यसै सम्बन्धमा श्रोताहरू, मैले नेपालमा रहनुभएका द्वन्द्व विश्लेषक विष्णुराज उप्रेतीसँग कुराकानी गरेको थिएँ। उहाँलाई मैले यो नयाँ राजनीतिक समीकरणलाई तपाईँले कसरी हेर्दै हुनुहुन्छ भनी सोधेको थिएँ।
अब यसको कारण खोतल्दै जाँदाखेरि माओवादी अत्यन्तै असुरक्षित महसुस गरिराखेको देखिन्छ। अहिले यो खास गरी सत्य निरूपण तथा मेलमिलाप आयोग यो सवालमा कि कुनै पनि बेला हामी अब अस्ति यहीँ तपाईँहरूकै अस्ट्रेलिया आउने बेलामा भएको अलिकति त्रासले त्यहाँको घटनाले गर्दाखेरि उहाँले जति बेला त्यो क्यान्सल गर्नु पर्यो लास्ट आवरमा हिँड्ने बेलामा, त्यसपछि माओवादी यसमा बढी नै चिन्तित भएको देखिन्छ। र यतापट्टि एमालेलाई त्यो पहिलाका 9 भएको सहमतिदेखि बारम्बार यो लमा रिभ्यू गरेर रिफाइन गरेर लानुपर्छ भनेर भनिराखेको, त्यता कोर्टले मुद्दा आफ्नै तरिकाले उ गरिराखेपछि माओवादीले एउटा के फिल गरेको बुझियो भने अब केही न केही नगरी आफू पावरमा नगई नजाने हो भनेदेखि अप्ठ्यारो पर्छ भन्ने एउटा भित्री त्रास त्यो देखियो माओवादीलाई। र अहिले खास गरी काङ्ग्रेसको नेताहरूमा पनि त्यति बेला युद्धको बेलामा नेतृत्व गरेको काङ्ग्रेस र विद्रोही पक्ष माओवादी भएको हुनाले यो सवालमा त्यही नेताहरूको आइडिया अलिकति नजिकमा आयो। भित्री यसको यो डाइनामिक्सको क्लज भनेको चाहिँ त्यो हो। र अर्को कुरो, यो बजेट माओवादी एमालेको नेतृत्वमा जुन बजेट आयो त्यो बजेटले ल्याएको पपुलर कार्यक्रमले गर्दाखेरि अब एमाले नै सरकार चलाइराख्यो भनेदेखि माओवादी निकै अप्ठ्यारोमा पर्छ, काङ्ग्रेस पनि राम्रो गर्न सक्दैन र एमाले अलिकति मेजोरिटीमा मत ल्याउने हो कि भन्ने खालको चिन्ता दुवैमा भइराखेको, त्यसले गर्दाखेरि अहिले रणनीतिक रूपमा एमालेलाई हटाउन सक्यो भनेदेखि यो दुवै कुराहरूमा चेन्ज ल्याउन सकिने भन्ने मान्यताको आधारमा, र यतापट्टि मधेसीहरूको पाटो त छँदै थियो, मधेसीहरू जसरी हुन्छ एमालेको खास गरी खड्गे ओलीको सरकार हटाउने पक्षमा भएको र इन्डिया पनि भित्रदेखि उसँग खुसी नभएको यो सबै परिप्रेक्ष्य हेर्दाखेरि यो अलि जटिल खालले तयार भएको देखिन्छ। तर यो जतिसुकै खाल जस्तोसुकै गरी जस्तोसुकै नेतृत्वमा सरकार बने पनि अब देश चाहिँ एउटा एकदम झन् अनिश्चिततिर जाने सम्भावना देखियो। अब त 74 सालको माघसम्ममा संविधान कार्यान्वयन गर्नुपर्ने, निर्वाचन गरिसक्नुपर्ने, यी कुराहरू नहुने भएको कारणले सायद मलाई लाग्छ अब यो संवैधानिक सङ्कटै आउने अवस्था देखिन्छ क्या अहिलेको सबै हेर्दाखेरि।
विशेषजी, अघि तपाईँले भनिहाल्नुभयो जस्तो एमालेको सरकार ओलीको सरकार चाहिँ अहिले अलिकति लोकप्रिय हुँदै गएको कारणले गर्दाखेरि सायद माओवादीलाई भित्री त्रासले गर्दाखेरि यो कदम चाल्नु परेको भनेर भन्नुभयो तपाईँले। अब ओली सरकारको भनाइ चाहिँ यो बाहिरी खेल पनि हो भनेर आरोप आएको छ ओली सरकारको तर्फबाट, तपाईँले चाहिँ यो कुरालाई कसरी हेरिरहनु भएको छ?
अब यहाँ कस्तो देखिरहेछ भने खड्ग ओलीको नेतृत्वको सरकार भारतको भित्री चाहना होइन, त्यसमाथि पनि अहिले गएर धेरै सन्धि सम्झौताहरू चिनसँग हुने, चिनिया राष्ट्रपति नै यहाँ आउने त्यहाँ 2-3 महिनापछि, यो सबै देख्दाखेरि यो चाहिँ अब भारतको वास्तवमा नियन्त्रणबाट नेपालको राजनीति बाहिर गयो भन्ने खालको एसेसमेन्ट भारतीयहरूको माथिल्लो तहमा इन्टेलिजेन्समा सबैमा छँदै थियो र उनीहरूले एउटा रणनीति पछिल्लो समयमा के बनाइर्थे भने जसरी पनि नेपाललाई अब आफ्नो उसभित्र ल्याउने थ्रेडबाट भएन, नाकाबन्दी गर्दाखेरि पनि भएन, अरू कुनै कुरा अप्नाएर भएन, अब एकातिर इङ्गेजमेन्ट तिनटै शक्तिहरूसँग इङ्गेजमेन्ट गर्ने एउटा शक्तिलाई बाहिर राखेर दुईवटा शक्तिलाई नजिक ल्याउन सकियो भनेदेखि त्यो प्रयत्नलाई नि कायम राख्ने, ओलीको सरकारसँग पनि इङ्गेज भइराख्ने त्यो उनीहरूले त्यो रणनीति बनाएर अगाडि बढिराखेका थिए। अब अहिले पछिल्लो समयमा आएर चाहिँ उनीहरू सफल भए, एउटा कुरो चाहिँ कङ्ग्रेस र माओवादीलाई एकै ठाउँमा ल्याउनलाई सफल भए, त्यो एउटा ट्याक्टिक्स नै थियो। अर्को ट्याक्टिक्स ओलीसँग इङ्गेज भइराख्ने थियो, देख्दाखेरि ओलीसँग सम्बन्ध सुधार भएको जस्तो देखिने, ओली नेतृत्वको सरकारसँग दुवै तरिकाले काम गरिराखेका थिए। लास्टमा एउटा चाहिँ अहिले अलिकति अर्को डाइमेन्सन के हो भने तपाईँले जेनेभामा यो मानवाधिकार उच्चायुक्तको वार्षिक सभामा इन्डियाले नेपालको मानवाधिकार र ट्रान्जिसनल जस्टिसको बारेमा इस्यु उठाइराखेको थियो। त्यो भनेको माओवादीलाई थ्रेड दिएको हो प्रष्ट रूपमा, हाम्रो भन्दा धेरै मानवाधिकार हननका केसहरू संयुक्त राष्ट्र संघको मानवाधिकार उच्चायुक्तको कार्यालयमा भारतको बारेमा पनि छ, कश्मीरको बारेमा छ, नर्थ इस्टका बारेमा ठेलीका ठेली रिपोर्टहरू बनिराखेका छन्। त्यस्तो देशले हामीलाई त्यति बेला त उठाइदियो, त्यहाँ चाहिँ ट्रान्जिसनल जस्टिसको कार्यान्वयन हुनुपर्छ नेपालमा भनेर। त्यो भनेको विशुद्ध रूपमा प्रचण्डलाई फर्काएको हो, एक किसिमले भन्यो भने धम्काएको फर्काएको हो, तिमी चाहिँ हाम्रो लाइनभन्दा दायाँ बायाँ गयो भनेदेखि यो तरवार पनि छ है भनेर। त्यसो हुँदाखेरि अब अहिले त्यो कारणले गर्दाखेरि पनि भारतको नजिक प्रचण्डलाई हुने बाध्यता थियो एउटा कुरो। अर्को कुरो अब अघि हामीले अलिकति छलफल गरिहाल्यौँ कि यो विभिन्न विकासका कार्यहरू कार्यक्रम र खास गरी यो राष्ट्रिय सवालमा चिनसँग चाहिँ बृहत्तर स्ट्राटेजिक फरक पार्दै लग्यो ओली सरकारले भन्ने भएको कारणले त्यसको चिन्ता छँदै थियो। त्यो काङ्ग्रेसको अडान चाहिँ होइन त्यो इन्डियन कम्पनीलाई नै दिनुपर्छ भन्ने थियो, ओली सरकारले अहिले सिधै बजेट राख्यो, त्यसले गर्दाखेरि अलिकति काङ्ग्रेसलाई त्यसमा चित्त बुझिराखेको थिएन र भारतलाई पनि चित्त बुझिराखेको थिएन, त्यसले गर्दाखेरि यो सरकार फेर्न सक्यो भने त त्यो फेरि लङ टर्मसम्म नेपालको लागि अलिकति खतरा हुने खालको प्रोजेक्ट रहेछ त्यो, होइन? यी सबै कारणहरूले गर्दाखेरि अहिले यो सरकार परिवर्तन अवस्था आयो।
विष्णुजी, जस्तो अब समाचारमा आए अनुसार माओवादीका प्रचण्ड चाहिँ प्रधानमन्त्री हुने उसमा लहरमा देखिनु भएको छ, जहाँ चाहिँ काङ्ग्रेसको सहमतिबाट उहाँलाई प्रधानमन्त्री बनाउने कि भन्ने कुरा पनि अगाडि आइरहेको छ। अब अघि तपाईँले भनिहाल्नुभयो यहाँ 9-9 महिनामा सरकार परिवर्तनका सम्झौता भइरहेका छन् भनेर, तर अब नेपालमा खास स्थानीय चुनावको निर्वाचन नभएको पनि निकै नै लामो समय भइसक्यो। अब स्थायी सरकार नहुँदाखेरि नेपालको ग्रासरुट लेभलमा विकासलाई त निकै नै ह्याम्पर गर्छ नि, होइन र?
यो त एकदम ठुलो समस्या हो तपाईँको हुने, होइन? सहमति नै के भने पहिलो 9 महिना प्रचण्डको सरकार, त्यसपछिको 9 महिनामा शेरबहादुर देउवाको नेतृत्वको सरकार भनेर उहाँहरूको बिचमा सहमति भएको। अब तर यो सहमति कार्यान्वयनमा जाने सम्भावना पनि अलिकति लम्बिएर जाने जस्तो देखिन्छ अहिले, एउटा कुरो। दोस्रो कुरो जुन तपाईँले फन्डामेन्टल कुरो उठाउनु भयो, स्थानीय सरकार लोकल सरकारको निर्वाचन यी राजनीतिक पार्टीहरूले गर्न चाहेका छैनन्, पहिलेदेखि पनि चाहेका छैनन्। किनभने विकासमा गएको बजेट चाहिँ ठुलो मात्रामा त्यहाँ पार्टीको संयन्त्रको नामबाट मनलागी गरिराखेका थिए, दुरुपयोग गरिराखेका थिए, र त्यो कारणले गर्दाखेरि धेरै पटक सर्वोच्चले आदेश दिँदाखेरि पनि उनीहरूले आफैले राजनीतिक प्रमुख शक्तिहरूले सहमति जनाउँदा पनि यो वा त्यो कारण देखाएर पन्चाइराखे। त्यसको परिणाम अहिले राज्यको उपस्थिति स्थानीय स्तरमा हुने भनेको सेवाग्राही र सेवा प्रदायकको रूपमा हो, नागरिकहरूलाई दिने स्वास्थ्य, शिक्षा, खानेपानी, सामाजिक सुरक्षा लगायतका सबै राज्यले दिनुपर्ने सेवामा राज्यको उपस्थिति हो। जनप्रतिनिधि नहुँदाखेरि बजेट एकदम ठुलो मात्रामा गइराखेको, जनताले छानेका जनप्रतिनिधिहरू नहुने, कर्मचारीहरूले चलाउनु पर्ने, त्यसले गर्दा एकातिर प्रजातान्त्रिक अभ्यासलाई नै यसले चुनौती दिइराखेको छ र प्रणालीलाई नै, राज्य प्रणालीप्रति नै नागरिकहरू निराश भइराखेका छन्। त्यति गर्दाखेरि पनि राजनीतिक पार्टीहरूले सहमति जनाएका छैनन्।
SBS नेपाली प्रत्येक शनिबार र आइतबार सिडनी र मेलबर्नमा बेलुकी 4 बजे र प्रत्येक आइतबार सिडनी र मेलबर्न बाहेक अस्ट्रेलियाका अन्य सहरहरूमा बेलुकी 5 बजे। हामीलाई सुन्ने उपायहरू धेरै छन्। रेडियो, डिजिटल टिभी, अनलाइन वा SBS रेडियो एप मार्फत सहभागी हुनुहोस्। SBS नेपाली।